नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मदन पौड्याल। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी नेपाल कृषि अनुसन्धान परिषद नार्कले सञ्चालन गर्दै आएको किसान कल सेन्टर 1135 बारे कुराकानी गर्छौं। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसान कल सेन्टर 1135 सञ्चालन गर्दै आएको छ। किसान दाजुभाइ दिदीबहिनीले आफ्ना समस्याहरूलाई 1135 नम्बरमा फोन गरी राख्न सक्नुहुन्छ। हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म यो निशुल्क नम्बरमा फोन गर्न सकिन्छ। निशुल्क नम्बर 1135 फोन गरेपछि कृषिका विज्ञबाट निशुल्क नै कृषि सम्बन्धी आवश्यक जानकारी पाउन सकिन्छ अनि विज्ञहरूको सल्लाह अनुसार नै औषधि तथा उपचार र समाधान खोज्न पनि सहज हुने गरेको छ। कृषि विज्ञ टोली खटेर कल सेन्टरमा आएका गुनासा र समस्यालाई सम्बन्धित विज्ञबाटै समस्याको हल दिने गरिएको छ। गएको सोमबार किट विज्ञ सुदीप उपाध्याय, पशु स्वास्थ्यका दोजराज खनाल, पशु व्यवस्थापन र घाँसबालीका लुमानिधि पाण्डे, गहुँ तथा बाली विज्ञानका पल्लवी कुमारी सिंह लगायतको टोलीले झण्डै 17 जना किसानका समस्यालाई सुनेर समाधानका उपायहरू सुझाएको छ। कार्यक्रमको शुरूमा लागौ नार्कको किसान कल सेन्टर तर्फ।
हजुर नमस्ते।
हजुर
कहाँदेखि बोल्दै हुनुहुन्छ?
मेरो बारीमा त्यो काउलीमा सागमा फेरमा गाँठा आएर माटो बिग्रिया भन्नुहुन्थ्यो होइन?
हजुर हजुर।
अनि यहाँ आएर के मल पाइन्छ बुझ्नु के भनेर थियो अस्ति, मैले अलि राम्रोसँग बुझेको थिइनँ।
हजुर
के औषधि पानी हो र आउँदाखेरि हुन्छ र
भन्नाले हजुरको काउलीमा चाहिँ त्यो गाँठे लागेको थियो उसमा जरामा। हुन्छ, हाम्रो यहाँ विज्ञ सरसँग कुरा गर्नु एकपटक।
हजुर नमस्कार म्याडम।
हजुर नमस्कार।
अनि यहाँनिरबाट मलहरू त्यस्तो विषादीहरू चाहिँ हामीले दिन मिल्दैन होइन? हामीले प्रविधि दिने हो, सिप दिने हो होइन? त्यो उहाँले के भन्नुभएको थियो भने ट्राइकोडर्मा भन्ने एउटा चाहिँ जैविक विषादी के रोगलाई चाहिँ त्यसले कन्ट्रोल गर्छ होइन? त्यो चाहिँ तपाईँको दहीको जोडन जस्तै हुन्छ, थोरै मात्रै यहाँबाट कल्चर दिनुहुन्छ उहाँले, त्यसको सर्टेन चार्ज हुन्छ क्या सरकारी। त्यो लगेर तपाईँले आफ्नो ठाउँमा लगेर त्यसलाई चाहिँ फेरि दही बनाउने क्या, त्यसैको त्यो मल्टिप्लिकेसन गर्ने क्या।
हो
त्यस्तो गरेर तपाईँले जैविक तरिकाबाट त्यसलाई व्यवस्थापन गर्न सक्नुहुन्छ होइन? र अझ त्यो रोगको बारेमा अझ विस्तृत तपाईँले यहाँ आएर माइक्रोस्कोपमा पनि तपाईँले देखाउनुहुन्छ उहाँहरूले होइन? हो तपाईँ यहीँ हुनुहुन्छ, नजिक हुनुहुन्छ, त्यसले गर्दा तपाईँ अब यो अहिलेको यो कोभिडको जुन नियम छ त्यो फलो गरेर तपाईँ आउनुहोस् अनि आएर उहाँ म्याडमलाई भेटेर के प्रविधि छ, के कसो छ, लिफलेटहरू के छ त्यो लिएर जानुहोला, त्यो व्यवस्थापनमा काम गर्छ है। त्यही म मैसँग भेट भएको तपाईँको किट विज्ञानमा, म किट किराको अफिसबाट हो होइन? तपाईँको जानेर त्यो गाँठे रोग लाग्छ नि त्यो चाहिँ तपाईँको यो काउली समूहको तरकारी क्या, काउली भन्दा मुला होइन रायो यिनीहरूमा लाग्छ। हो त्यो धेरै नै त्यही बाली लगाएपछि त्यसमा त्यसले घर बनाइसकेको छ, त्यसलाई चाहिँ अर्को बालीसँग त्यसलाई त्यो रिप्लेस गर्नुपर्छ क्या त्यो बाली चक्र। हो लसुन लाउनु, त्यसमा धनियाँ लाउनु होइन, अनि यसको शत्रु रोग फरक हुन्छ, त्यसले त्यहाँ घर बनाउनु पाउँदैन, घर भत्किन्छ त्यसको। त्यो तपाईँ विषादी हालेर म यही लाउँछु भनेर हुँदैन, त्यसले त्यो चेन्ज गर्नुपर्छ अब।
हजुर नमस्ते, नार्क किसान कल सेन्टर। हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ? शुभ नाम भन्नुहोस् न हजुरको। हजुर के थियो जिज्ञासा?
मेरो एक दुईवटा कुराहरू छ यहाँनिर वस्तुको बारेमा अनि तोरीको
बारेमा।
तोरीलाई अस्ति अगाडि फैकल्नुभन्दा पहिला मैले लाएर उसेको उस्तै हालेको थियो।
के विषादी हाल्नु?
अनि अहिले फुल सकमक्क सबै फुल खेलिरहेछ, अहिले लाएको प्रकोप प्रक्रियाको देखिन्छ, के हो त्यसमा हाल्न के सकिन्छ कि के छ भनेर।
अनि त्यसमा तपाईँले कुन विषादी हाल्नुभयो, त्यो औषधि होइन, त्यो विषादी हो है?
मैले हुस्केर लाएको भनेर हामी नाम त के भन्छौँ,
होइन अब अब यस्तो हुनुपर्छ, हामीले के हाल्दैछौँ हाम्रो बालीलाई त्यसको नाम टिप्नुपर्छ हामीले है, त्यो तपाईँले अब कुन विषादी हाल्नुभएको थियो त्यसको आधारमा त्यो जानुपर्ने हो, त्यतिखेर राम्रो विषादी दिया भए होइन। अब यतिखेर फुल तोरी तोरी यतिखेर फुल खेल्या बेलामा कहिले पनि तोरीमा विषादी हाल्नु हुँदैन, किनभने तोरी तपाईँको परपराक्षेचित बाली हो र त्यहाँ मौरी जान्छ क्या, मौरी नगएपछि तपाईँको तोरीमा दाना लाग्दैन है। अहिले यतिखेर तपाईँले विषादी हाल्नु भनेको मौरीलाई मार्ने हो, त्यसले गर्दा अब ढिलो भइसकेको छ। अहिले तपाईँले के गर्न सक्नुहुन्छ भने गौत हुन्छ नि, लोकल गौत गाउँमा, एक लिटर गौतमा चार लिटर पानी मिसाउने, थोरै त्यसमा सरफ वा स्याम्पू मिसाउने क्या, एउटा त्यो चाहिँ छर्किनुहुन्छ भने त्यसबाट तिनीहरू त्यहाँबाट भाग्ने हो क्या, विकर्षित हुने हो, मर्ने चाहिँ होइन होइन। एउटा काम यो गर्न सक्नुहुन्छ, अर्को चाहिँ तपाईँको तोरी फुल्या छ नि, त्यो फुलभन्दा लगभग दुई फिट माथि घोचो लाउने, अनि त्यसमा पहेँलो कपडा वा पहेँलो बट्टाहरू हुन्छ नि, एकदमै पहेँलो के, त्यसमा चाहिँ त्यो टाँसिने त्यो सस्तो खाले गमहरू हुन्छ नि, त्यो दलेर त्यो राखिदिनु ठाउँ ठाउँमा, त्यसले के हुन्छ भने लाही माथिबाट झर्ने हो क्या त्यहाँ, अनि त्यो फुलमा नझरेर ठ्याक्क त्यो बट्टामा झर्छ, त्यसले दिनै पछि सफा गर्नुपर्छ, अलिक दुःख त गर्नु पर्यो होइन, लाहीले असरै गर्दैन भने विषादी किन हाल्नु, भोलि हामीले नै खाने हो त्यो तोरी होइन। हो त्यो अनुगमन गरेर राम्ररी विचार गरेर फेरि फोन गर्नु होला अर्को हप्ता, यही सोमबारै हामी बस्छौँ फेरि होइन, अनि त्यतिखेर सल्लाह लिएर गर्नु न। अहिले तत्कालै तपाईँ त्यही गौतको काम गर्नुहोस् र त्यो पहेँलो पासो राख्नुहोस्, त्यसले चाहिँ कम गराउँछ। हजुर हजुर, यहाँ हाम्रो विज्ञ सर आउँदै हुनुहुन्छ है, भन्दै गर्नुहोस् तपाईँ के छ समस्या।
हजुर नमस्ते
सर, मेरो नमस्कार
सर। अनि
अनि यो नाम लिएको औषधि खुवाउन नसक्ने वस्तुहरूलाई के गर्न आउन सकिन्छ?
ल ल, अरू समस्या के के छ?
अरू समस्या भनेको कुखुराहरू ज्यात मर्छन् सर।
हजुर नमस्कार, नाम लिएको औषधि खुवाउन सकिएन अरे?
नाम लिएको औषधि खुवाउन सकिन नसक्ने वस्तुलाई के गरी खुवाउनु पर्छ?
ए इन्जेक्सन पनि हुन्छ चाहिँ होइन?
अनि
होइन, इन्जेक्सनबाट त हुन्छ कि त इन्जेक्सनबाट भएको भर्खर हुन्छ हुँदैन? होइन हुन्छ हुन्छ, तर त्यो इन्जेक्सन त्यति सजिलो चाहिँ
पाउँदैन होइन? अनि कसैले भन्छन् सर यहाँ इन्जेक्सनबाट खुवाए लाएपछि दुई चार दिन दुध खानु हुँदैन भन्ने कुरो पनि,
सकभर चाहिँ नखाँदा राम्रो हो होइन? है तपाईँको त्यो चक्की औषधि खुवाउनु त्यति गाह्रो हुन्छ र?
गाह्रो भन्नाले
त्यो खुट्टा बाँध्न पर्दैन, तपाईँको बाँसको सानो ढुङ्ग्रो बनाउने होइन, झोल औषधि नि पाइन्छ, झोल औषधि अथवा चक्की औषधि, गाई ठुलो छ भने पाँच चक्की, सानो छ भने चार चक्की, त्यसरी ढुङ्ग्रो राखेर खुवाए पनि भयो, अथवा त्यो चक्की चाहिँ यसो सखर सखरमा भेली छेलीमा राखेर खुवाउँदा नि हुन्छ क्या
सर। अनि अर्को कुरो म यहाँ आउँदैछु कि तपाईँले
खान्छ खान्छ, अब कतिपय बस्तीले खान्छन् होइन, त्यो पनि कुनै कुनै अब त्यस्तै हुन्छ, लोकल गाई हो कि जर्सी गाई हो? ए भैँसी हो, सुन्नु न तपाईँको केरा सेरा कहिले काहीँ खुवाउनु खुवाउनु न, हो केरामा हरेक एउटा कोसा केरामा एक एक चक्की ठुल्ठुलो चक्की राखेर खुवाउनु न, सबभन्दा सहिलो त हुन्छ है, त्यही गरौँ न। अनि अरू केही छ समस्या?
खाना बसेर चल्ला दुखिरहेको थिएँ सर होइन, लोकल
हजुर,
मैले उसले ल्याएर पाएँ तर बाटो सकेर झुङ्गो मरे, अनि मलाई शङ्का लाग्यो सर के गर्दै छु भनेर।
कति कति उमेरको चल्ला?
चल्ला निस्केको सात दिन।
सात दिनमा कस्तो लक्षण देखाएर मरे?
सात दिनमा एकैचोटि झ्याप्पै मरेन सर, एक दुईवटा एउटा गर्दै पाँच सात दिनमा मरे,
अनि एउटा मान्छे अर्को त्यस्तो खप्टिएर बस्थ्यो कि गएको चिसो कतिको चिसो छ होइन, त्यो अहिले जाडोमा चाहिँ अलिकति ध्यान दिनुपर्छ।
किसान कल सेन्टरमा तरकारी बाली, धान तथा गहुँ बाली, फलफूल खेती, घाँस तथा पशुपालन लगायतका समस्या बढी आउने गरेका छन्। त्यस्तै नयाँ नयाँ जात र उत्पादन बारे पनि किसान दाजुभाइ दिदीबहिनीले उत्तिकै चासो राख्ने गर्नुभएको छ। नार्कको किसान कल सेन्टरमा गएको सोमबार पनि यस्तै जिज्ञासा र तिनलाई समाधान गर्ने काम भयो।
यहाँलाई स्वागत छ नार्क किसान कल सेन्टरमा।
हजुर, उदयपुर जिल्लाबाट गोविन्द कोरेला भन्ने मान्छे बोलेको।
हजुर, के थियो हजुरको जिज्ञासा?
मेरो यो जिज्ञासा के भन्नुहुन्छ भने सर, यो बेनाहरू मैले उमारेको छु।
ए, के उमार्नु भयो
सिते करेला, हिरोला, लोका, काँक्रा,
होइन? हजुर हजुर।
अहिले पनि त्यो प्लास्टिकको ग्लासमा मैले बिरुवा जमाएको छु।
हजुर।
उम्रिनेलाई राम्रै उमेर उम्रिया छ, प्लास्टिकले घेरबेर गरेर राखेको छु डाँडे नर्सरीमा।
हजुर।
अब उयो अब ठ्याक्कै के छ भन्नुहुन्छ भने कुनै कुनै बिरुवामा त्यो गाँस छ नि,
हजुर,
पहिलो पहिलो देखेर मरेको जस्तो तपाईँको देखिरहेको छ, यसो उखाले हेरेर त्यो गाँस पहेँलो कलर हुँदै गएको छ।
हुन्छ, हाम्रो यहाँ विज्ञ सरसँग कुरा गरौँ है।
हजुर नमस्कार।
हजुर नमस्कार।
कति दिन भयो तपाईँको बिउ राख्नु भएको चाहिँ?
यो मेरो 15 दिन भयो।
कुन ठाउँ भन्नुभयो तपाईँले?
उदयपुर।
उदयपुर कहाँ? त्यो मध्य पहाडी पर्छ कि तपाईँको तल बेसी नै पर्छ? भित्रीमा पर्छ। भनेपछि तपाईँले के प्लास्टिकको त्यो पोली ब्यागमा राख्नु भएको हो बेर्ना? ए, चिया खाने ग्लासमा। अनि त्यो ग्लासको मुनितिर पाल पार्नुभयो कि पाल पार्नु भएन? हजुर हजुर,
त्यही मोडलले चाहिँ तल लास्टमा पाल पारेको
छु। ए, सबभन्दा मुनि पाल पार्नुभयो?
हजुर, ट्रेको मोडलले।
ए, त्यही त भने तपाईँको त्यो पहेँलो भन्नुभयो होइन, एउटा त अब पानी अलिक बढी भयो भने पहेँलो हुनसक्छ होइन?
होइन, सबैकैमा त्यस्तो छैन, कुनै कुनै चाहिँ
हजुर हजुर
पुरै उनेको छ कि पहेँलो भन्दा पनि, पहेँलो पनि के भन्नु, यसो उखेले हेर्दा कुहेको ठाउँमा चाहिँ
अनि
कालो नभइकन पहेँलो पहेँलो स्टाइलले
कुहेको छ। बिउ कस्तो, बजारबाट किनेर ल्याउनु भएको प्याकेटको बिउ हो कि आफ्नै बिउ हो?
होइन, हाइब्रिड बिउ हो सब।
ए, हाइब्रिड। ए, त्यसो भएदेखि हाइब्रिड बिउ त अब सबै बिजोपचार गरेर रङ्गीचङ्गी आएको हुन्छ होइन र? त्यसो भएदेखि त बिजोपचार नत्र भनेदेखि बिजोपचार गर्नुपर्ने हुन्छ।
माटो पनि तपाईँको फेरि के गराएको हुन्छ भने कुमारी माटो भन्छ होइन, जङ्गलबाट?
हजुर, जङ्गलको माटो।
जङ्गलको माटो ल्याएर चाहिँ एकदम त्यो पनि हल्का भेरिसिन हालेर दुई तिन फोटो सेतो प्लास्टिक
हजुर हजुर यसो हो, तपाईँको यसो हेर्ने बेला त तपाईँले सबै अब चाहिँ नियम त पुर्याएको जस्तो लाग्छ होइन? खाने खानेकुरा खानेकुरा पनि पुगेको छ, अनि आएर चाहिँ बिउ उपचार गरेको बिउ रोप्नु भएको छ तपाईँले, अनि चाहिँ प्लास्टिक के हो राति राति ओढाउने गर्नुभएको छ प्लास्टिक?
राति राति हेर्दा पनि यो टाँडे नर्सरी छ
हजुर हजुर,
माथिबाट टनेल
छ, वरिपरि नर्मल चेतो प्लास्टिकले। ए, कहिले काहीँ अब चिसोले पनि पहेँलो हुनसक्छ होइन? तर तपाईँको कुनै कुनै बेर्ना मात्रै पहेँलो भन्नुभएको हुनाले नि
मलाई। होइन सर, होइन, सबै बेर्ना पहेँलो छैन कि?
हजुर हजुर।
कुन बिरुवा चाहिँ मरिरहेछ नि?
हजुर हजुर, जरा कुया छैन नि, जरा दाँत कुया छैन नि, त्यो तपाईँको निकासको पनि एकपल्ट ऊ हुनसक्छ होइन, पानी अलिकति जमेको पनि जमेर पनि कहिले काहीँ पहेँलो हुनसक्छ। यस्तो कुरा यस्तो विचार गर्ने बेला चाहिँ तपाईँको पानी अलिक निकास पुगेन कि त्यो कपमा
तल पाल छ कि छैन,
तपाईँको तल पाल त पाल त बनाउनु भएको छ, पाल कतिको थिचिया छ तल मुनि, के मुनि के छ तपाईँको ग्लासको मुनि चाहिँ के छ, माटै हो कि? ए, त्यसो त्यसो भए त पानी त चुहिन्छ है, बढी भएको पानी त मजाले जान्छ, खोइ यसो हेर्ने बेला सबै अब पुगेकै जस्तो लाग्छ। नत्र पनि यसो गर्नुहोस् न, तपाईँको एकपल्ट फेरि ब्याबिस्टिन हुन्छ नि, ब्याबिस्टिन भए पनि कपर अक्सी क्लोराइडले भए पनि ड्रेन्चिङ गरिदिनुहोस् न, त्यसले नोक्सान पुर्याउँदैन कुनै।
सर, कपर अक्सी क्लोराइड चलाइरहेको छु मैले, यो तपाईँको चाहिँ टाटा कम्पनीकै राम्रै मगाएर
होइन? हजुर हजुर।
त्यसले गर्दा त्यो ड्रेन्चिङ गर्ने कुरोमा चाहिँ ठ्याक्कै अब एकदम नर्मल बिरुवा छ अहिले 12-15 दिनको।
हजुर हजुर। ए, यसो हो, तपाईँले अब ड्रेन्चिङ चाहिँ बिरुवा सानै छ भनेदेखि नि, तपाईँले कपर अक्सी कुरा चलाइराख्नु भएको छ भनेदेखि अब चाहिँ तपाईँले बेबिसिन चलाउनुहोस् नि त। हजुर, कम मात्रा भन्दाखेरि 1 लिटरमा कति मिसाउनु भयो? होइन, 2 ग्रामसम्म राख्न सक्नुहुन्छ कपर अक्सी क्लोराइड होइन, कपर अक्सी क्लोराइड 2 ग्रामसम्म चलाउन सक्नुहुन्छ, बेबिसिन 3.5 ग्रामसम्म चलाउन सक्नुहुन्छ। अब तपाईँको बेर्ना सानो छ, यसो गर्नुहोस् न, तपाईँसँग चाहिँ ऊ छ नि, स्प्रे छ नि है, बरु हजारीमा राखेर चाहिँ पुरै भिजाउनु भन्दा नि स्प्रेमा चाहिँ त्यो पछाडितिर भिड्ने खालको स्प्रे छ भने स्प्रेमा राखेर चाहिँ माटो माटो भिजाइदिनुहोस् न, बोट
नभिजाउनेबोट
चाहिँ नभिजाउने माटो माटो भिजाउने त्यसो गर्नु होला नि। अब त्यो धुसीले गर्दा हो त्यो कुहिने जरा दाँत होइन त्यो गर्नु होला। अनि अनि के भयो तपाईँको अर्को सोमबार फेरि फोन गर्नु होला नि।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी नार्कले सञ्चालन गर्दै आएको किसान कल सेन्टर र यसको प्रभावकारिता बारे कुराकानी गरिरहेका छौं। कल सेन्टरमा आएका जिज्ञासा र नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका निमित्त प्रमुख जीवन लामिछानेसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी नेपाल कृषि अनुसन्धान परिषद नार्कले सञ्चालन गरेको किसान कल सेन्टर र यसको प्रभावकारिता बारे कुराकानी गरिरहेका छौं। यसअघि हामीले किसान कल सेन्टरमा आएका केही समस्या र गुनासा तथा विज्ञबाट तिनको समाधानलाई प्रस्तुत गर्यौं। यसै क्रममा बाराका कारी चौधरीले घाँस बाली बारे सोध्नु भएको यो जिज्ञासा।
हजुर नमस्ते।
सुपर नीति
अब यस्तो छ, सिँचाइ छ भने अलिकति जाडो हटेपछि फागुनको अन्तिमतिरबाट पनि लाउन सक्नुहुन्छ होइन, बाह्रमा अब त्यो तातो आइहाल्छ। अहिले अहिले चाहिँ त त्यो बढ्दैन, अहिले त्यो टुसा पनि धेरै आउन सक्दैन। सिँचाइ छ भने बाँच्न त बाँच्छ, बारी बाँझो छ भने पनि अहिले त अहिले जाडै छ के, राति धेरै तल जान्छ। जाडो सकेपछि लगाउनु, अब तपाईँको फागुनको अन्तिमतिर ठिक हुन्छ, तपाईँको पानी छ सिँचाइ छ भने, नत्र भने फेरि सर्दैन, सिँचाइ चाहिन्छ, त्यसलाई पानी चाहिन्छ सुरुमा।
पानीको
ए पानी सुविधा छ भने फागुनको अन्तिमतिर लगाउनुहोस्। ठ्याक्कै उखु जस्तै हो लगाउने तरिका पनि। अब तिनवटा आँखलाको लिनुहोस्, उखुको जस्तो सुताएर लगाउनुहुन्छ भने सिँचाइ अलिक बढी र अलिक कम खाडलमा रोप्नुहोस् होइन। तर सबैभन्दा राम्रो चाहिँ बेस्ट धेरै पर्छ, आजभोलि त महँगो पनि पर्दैन, त्यसमा तीन आँखा भएको एउटा ऊ बनाउनुहोस् खुट्टी होइन, के खुट्टी भन्छ, तीन आँखामा एक एक आँखा तल गाडेर दुई आँखा माथि, अनि अलिकति बाङ्गोमा भन्छ 45 डिग्री जति तपाईँको चाहिँ सिँचाइ छ भने त्यो दूरी चाहिँ अब एउटाबाट अर्को के अरे यो ठाडो गरेर लगाउनु, लाइनको दूरी चाहिँ तपाईँले आधी मिटर राख्नुहोस्। लाइन लाइनको होइन, अनि त्यो अर्को त तपाईँ धेरै राख्नु पर्दैन, एकदम बाक्लै लगाउनुहोस् त गाज आउँछ क्या पछि उखु जस्तै। त्यो लाइनमा लगाउँदाखेरि पछि पछि तपाईँलाई मल लगाउन सजिलो हुन्छ, आधी मिटर राख्नुहोस् खनेर त्यो खुट्टीहरूलाई पुर्न पनि सजिलो हुन्छ क्या, पछि काटेपछि त धेरै कटिङ लिन सकिन्छ त्यसबाट। र अनि 45-60 दिन भएपछि काटेर खुवाउनुहोस्, धेरै छिप्पाउनु हुँदैन।
हजुर नमस्ते।
हजुर नमस्कार। हजुर
ए रामपुर पाल्पाबाट ज्ञानेन्द्र पाण्डे।
हजुर
ए के थियो तपाईँको आलुको के छ, अरू केही तपाईँले नयाँ जिज्ञासा केही छ?
मेरो मेरो दुईटा जिज्ञासा, एउटा मैले त्यो आलुमा पिना राख्न हुन्छ कि हुन्न भनेर सोधेको थिएँ हजुरहरूसँग, पहिला हुन्छ भने, अनि मैले राखेर खेती गरेँ, अहिले पटक चाहिँ असोजमा आलु लगाउँदाखेरि पिना राखेर गरेँ, त्यो बेला चाहिँ अब त्यो ड्याङ बनाएर आलु रुपियाँ चाहिँ भित्र उनीहरू देखिएको थिएन, अनि अहिले पछि मङ्सिरमा पनि आलु लगाउँदाखेरि पिना राखेको थिएँ, यतिखेर ड्याङ बनाएको थिएँ, अलिअलि मात्रै पुर्याएको थिएँ, तर त्यो पानी पट्याएर एकदम त्यो त्यो पिनामा चाहिँ ढुसी आएर पनि छेटो ढुसी आउँदैछ,
त्यो अर्को ढुसी हो हजुर, त्यो सबै हाम्रो माटोमा नि विभिन्न प्रकारका ढुसीहरू ब्याक्टेरियाहरू हुन्छन्, ती सबैको आफ्नो आफ्नो काम हो, जस्तो तपाईँको ट्राइकोडर्मा भन्ने ढुसी छ, त्यसले चाहिँ रोगलाई खान्छ, रोग लगाउने ढुसी हुन्छ, त्यसले कन्ट्रोल गर्छ क्या,
गर्दैन
गर्दैन त्यसले त्यसलाई कुहाउनको लागि त्यो आहो त्यसले आलुलाई असर गर्दैन. त्यो चाहिँ खाना पाकिरहेछ त्यसको, त्यो खाना पाक्न भन्दा अगाडि आउँछ नि हो त्यस्तै. त्यो चाहिँ अब त्यो पिना पनि डाइरेक्ट खाँदैन नि त आलुले. हो त्यो पिनालाई त्यो खाने योग्य बनाउनलाई त्यही ढुसीहरू चाहिन्छ, त्यही ढुसीले त्यसलाई पकाइरहेछ. त्यो बुझ्नु पर्यो.
मैले आलुको बारेमा अब धेरै कुराहरू सिकेँ हजुरबाट, सिकेको कुरालाई मैले अब परीक्षण गर्दैछु. त्यही अनुसार
हजुर हजुर
खेती पहिलेबाट नगरे भने गर्दै आएको, तर अहिले चाहिँ प्रविधि नयाँ प्रविधि चाहिँ हजुरहरूसँग सोधेर गर्दै गएको छु. अब यसको लागि राम्रै होला नि मानेको छ. अनि अर्को मैले एउटा नयाँ खेतीको बारेमा चाहिँ
ड्रागन फ्रुट.
हजुर नमस्कार.
हजुर नमस्कार.
हजुर हजुर तपाईँको कति छ हाइट भन्नुभयो?
तपाईँको यो यहाँको त छैन हजुर सर, 500 मिटर होला कालीगण्डकीको बेसी किनार हो कि.
हजुर हजुर.
अनि भित्री मधेसबाट पनि नजिकै पर्छ, गैडाकोटबाट पनि जम्मा 80 किलोमिटर उत्तरमा पर्छ कालीगण्डकीको ठुलो फाँटो, तपाईँको पोखराभन्दा अलिक मुनि मुनिको फाँटो हो जाने.
ए ठिक छ, त्यसो भए तपाईँको अब धेरै माथि उच्च त्यो चिसो ठाउँमा चाहिँ हुँदैन, तपाईँको तातो ठाउँ रहेछ, त्यहाँ ड्रागन फ्रुट चाहिँ राम्रै हुन्छ होइन. तपाईँको माटो चाहिँ अब प्रायः जस्तो हामीले चाहिँ यो बलौते दोमट माटो भन्छौँ होइन, सकेसम्म पानी चाहिँ नजम्ने खालको के, धेरै चिम्टाइलो पनि राम्रो हुँदैन. अर्को कुरा तपाईँले चाहिँ अब चिम्टाइलो भए पनि यो त सानो सानो खाल्डो बनाएर बिरुवा रोप्ने भएको नारे माटो सुधार्न सकिहालिन्छ होइन. तपाईँको ठाउँ चाहिँ हावापानी अनुसार चाहिँ मिल्छ, अब ड्रागन फ्रुटको लागि चाहिँ ठिक छ तपाईँको त्यहाँ लगाउनुलाई. पानी चाहिँ जम्नु हुँदैन है तपाईँको, त्यो अब धान खेतीलो छ भनेदेखि पानी चाहिँ अब निकासको चाहिँ व्यवस्था भएको हुनुपर्छ. होइन अहिलेसम्म चाहिँ तपाईँको अहिलेसम्म राम्रो छ, तर अब यस्तो हुन्छ तपाईँको अलिक पछि गएपछि किवी जस्तै चाहिँ हुन्छ नै होइन. किवी पनि सुरुमा चाहिँ 1200 किलो, पछि सबैले लगाउन थालेपछि अब 200-300 रुपियाँ आयो नि. ड्रागन फ्रुट पनि भनौँ न अब अहिलेसम्म त बजारमा 700 रुपियाँमा बेच्छ, म पछि पनि 700 रुपियाँमा बेच्छु चाहिँ भन्न पाइएन होइन. तपाईँको मार्केट त त्यो बजारमा उत्पादन अनुसार नै हो त्यो, तर यसको चाहिँ राम्रो छ यसको तपाईँको उत्पादनको हिसाबमा, स्वादको हिसाबमा होइन, यसको चाहिँ भविष्य राम्रो छ ड्रागन फ्रुटको.
अनि मैले सुन्थेँ रोपेको 2 वर्षपछि फल दिन सुरु गर्छु भन्थ्यो, अनि धेरै समयसम्म फलिरहन्छु भन्थ्यो, 8-10 वर्ष लाग्यो भने हो.
हो यो तपाईँको अब यस्तो हो कि, व्यवस्था कसरी तपाईँले व्यवस्था गर्न सक्नुहुन्छ त्यसलाई त अब खानपिन त दिनु पऱ्यो नि होइन. एकपल्ट लगाएर खानपिन नदिने अब वास्ता नगर्ने हो भनेदेखि त धेरै वर्ष टिक्दैन. तपाईँले त्यसलाई चाहिने चाहिँ अब रोगकिरा नियन्त्रण गर्ने, खान उसलाई चाहिने चाहिँ खाद्य तत्त्वहरू पुर्याउने, बेला बेला सिँचाइ गर्ने, व्यवस्थापन गर्न सक्यो भनेदेखि त यो त लामो समयसम्म टिक्ने फल नै हो.
अनि रोप्दाखेरि कति मिटरको दुरीमा रोप्नुपर्छ?
यसको लागि तपाईँले चाहिँ पोलको व्यवस्था गर्नुपर्ने हुन्छ, पोल सिमेन्टेड पोल भए पनि अथवा चाहिँ पाइपको पोल भए पनि, त्यो चाहिँ अब लाइन र प्लान्ट टु प्लान्ट चाहिँ मिलाउनु पर्ने हुन्छ होइन. भनौँ न तपाईँको अब प्लान्ट टु प्लान्ट चाहिँ 3 मिटर र लाइन टु लाइन 5 मिटर जति गऱ्यो भनेदेखि चाहिँ राम्रो हुन्छ, त्योभन्दा नजिक पनि रोप्न सकिन्छ. अब यो त काठसम्म पनि भर पर्छ कि तपाईँ कति चाहिँ डिस्टेन्ससम्म रोप्ने भन्ने कुरा, साधारणतः 3x5 मिटर.
अनि त्यसको बिचमा अरू केही खेतीहरू केही गर्न मिल्छ मिल्दैन?
ए सुरुको अवस्थामा मिल्छ तपाईँको, किन भन्दाखेरि बिचबिचमा खाली हुन्छ नि, हामीले इन्टरक्रपिङको हिसाबमा चाहिँ गर्न सक्छौँ. तर अब त्यसको त्यो खारो जहाँ खनेको छ नि नजिकै 1.5 फुटभित्र त रोप्नु भएन, त्यसको जरालाई असर पर्छ होइन. अरू ठाउँमा हामी इन्टरक्रपिङ गर्न सक्छौँ, तर तपाईँको त्यसको लागि त्यहाँ मल खारहरू खानेकुराहरू चाहिँ पुऱ्याउनु पर्ने हुन्छ.
हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ?
धाबीको गल्ती गाउँपालिका वार्ड नम्बर 1 कुमार खतिवडा.
हजुर के थियो जिज्ञासा? हजुर के फलफुल खेती गर्ने सुरुवात गर्न खोज्नु भएको कि पहिल्यै नै छ तपाईँको फलफुल बगैँचा छ र?
सुन्नु न मैले केरा खेती लाउनु पर्ने राखेको होइन.
ए अहिले छैन है तपाईँको?
अहिले छैन, अनि केरा खेतीमा पनि सहमति चाहिने
हो भनेर कस्तो छिमेकीबाट सहमति लिने भन्नुभयो कि कस्तो?
हजुर हजुर
छिमेकीहरूबाट त्यहाँ लगाउन सहमति लिने कुरा गर्नुभयो कि कस्तो सहमति?
तपाईँले कति एरियामा लगाउन खोज्नु भएको, कहाँ लगाउन खोज्नु भएको? तपाईँले कुन चाहिँ फलफुल लगाउन खोज्नु भएको? पर्दैन तपाईँको, अरू अब तपाईँले लगाएर अरू भन्नु छिमेकीलाई असर चाहिँ पर्नु भएन होइन. त्यो हो त भन्नु न, तपाईँले त अब अलिकति जग्गा छोडेर नै केरा खेती लगाउनुहुन्छ नि त्यहाँ छाया नपर्ने हिसाबमा। छैन छैन त्यस्तो छैन,
तपाईँको
अब कुखुरा बङ्गुर पाल्ने हो भनेदेखि होइन त्यो गन्ध आउँछ ती विभिन्न कारणले गर्दाखेरि भन्नु न छिमेकीले फेरि त्यो गर्ला भन्ने हिसाबमा हो। अब केरा खेती रोप्नु केरा खेती गर्दाखेरि त छिमेकीलाई कुनै असरै पर्दैन, त्यो तपाईँको त्यो अलिकति जुन सिमानाबाट अलिकति छोड्नु पर्यो होइन, भन्नुको मतलब चाहिँ त्यो छाया नपर्ने हिसाबमा भनौँ न दुई तिन मिटर जति छोडेपछि त भइहाल्यो नि, यसको लागि खासै पर्दैन। तर तपाईँको अब भनौँ न पछि चाहिँ कुनै अनुदानहरू त्यस्तो लिने हो भने दर्ता गर्नु भए राम्रो हुन्छ होइन। हजुर हजुर, हजुर हजुर हो पर्दैन पर्दैन सामान्य खेती, किन यसले कसैलाई असर पार्ने होइन नि तपाईँको।
नार्कले झन्डै तीन वर्षदेखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको छ। हामीले किसान कल सेन्टर के हो र यसबाट कसरी फाइदा लिन सकिन्छ त भनेर नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका निमित्त प्रमुख जीवन लामिछानेलाई सोधेका छौं।
हजुर, यो किसान कल सेन्टर तपाईँको जति पनि हाम्रा नेपाली दाजुभाइ किसान दाजुभाइ दिदीबहिनीहरू हुन्छ उहाँहरूले खेतीपाती गर्दाखेरि भोग्नुभएको प्राविधिक समस्याहरू केही छन् भने हाम्रो किसान कल सेन्टरको 1135 नम्बरमा फोन गरेर आफ्नो चाहिँ समस्याको समाधान पत्ता लगाउने एउटा चाहिँ थलो हो किसान कल सेन्टर।
1135 नम्बरमा फोन गरेर चाहिँ किसानहरूले सहभागिता जनाउन सक्नुहुन्छ भन्नुभयो। अब यो किसानको सहभागिता चाहिँ कसरी हुन्छ त?
किसानको सहभागिता कसरी हुन्छ भन्दाखेरि तपाईँको हामीले चाहिँ यो 1135 चाहिँ टोल फ्री नम्बर हो, तपाईँको एनटिसी एनसेल ल्यान्डलाइन मोबाइल जुनसुकै फोनबाट पनि गर्दाखेरि निशुल्क रूपमा चाहिँ किसान दाजुभाइ तथा दिदीबहिनीहरूले यसमा कल गर्न सक्नुहुन्छ, आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ। विज्ञबाट सिधै नै चाहिँ यसको चाहिँ समाधान चाहिँ हाम्रो किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ दिने गरेको छ।
किसानहरूका बढी समस्या अथवा चाहिँ जिज्ञासाहरू चाहिँ कस्ता कस्ता आउने गरेका छन्
यस किसान कल सेन्टरमा? हाम्रो अनुभवमा लगभग सबै क्षेत्रका चाहिँ समस्याहरू जस्तो चाहिँ बालीका जातदेखि लिएर बालीमा लाग्ने रोगहरू, त्यस्तै गरी बालीमा लाग्ने विभिन्न किसिमका किराहरू, त्यस्तै गरी चाहिँ यी बाहेक अरू चाहिँ जस्तो चाहिँ कुनै किसानले चाहिँ व्यवसाय सुरु गर्नभन्दा अगाडि उहाँहरूलाई चाहिँ कसरी व्यवसाय सुरु गर्ने, दर्ता कहाँ गर्ने, कस्तो कस्तो प्रक्रिया चाहिँ अप्नाउने हो, ती सम्बन्धी समस्या जिज्ञासाहरू पनि आउने गर्छन्। जस्तो चाहिँ अब बालीमा मल खाद कति हाल्ने, यस्तै सिँचाइ कहिले गर्ने, होइन, यी सम्बन्धी जिज्ञासाहरू पनि आउने गरेको छ।
कल सेन्टरको चाहिँ प्रभावकारिता र महत्त्व चाहिँ के छ त?
अब अहिले कस्तो छ भन्दाखेरि हाम्रो कृषि प्रसार कार्यकर्ता एकजनाले चाहिँ 4000 कृषकहरूलाई सेवा दिनुपर्ने अवस्था छ अहिलेको चाहिँ पछिल्लो तथ्याङ्क हेर्दाखेरि। अब यस्तो अवस्थामा चाहिँ यो कृषि प्रसार कार्यकर्ताहरू प्रत्येक किसानको घर दैलोमा घर घरमा पुग्न नसक्ने अवस्था छ। त्यस्तै गरी चाहिँ दूर दराजमा बसेका कृषक दाजुभाइहरू पनि हाम्रो चाहिँ यो अफिससम्म कृषिको प्राविधिक अफिससम्म चाहिँ आउन नसक्ने अवस्थामा यो कल सेन्टर चाहिँ एकदमै चाहिँ प्रभावकारी चाहिँ हुन्छ जस्तो मलाई लाग्छ। नेपाल कृषि अनुसन्धान परिषदबाट यो हालसम्म विभिन्न प्रविधिहरूको विकास भइसकेको छ। एक त हामीले चाहिँ यी प्रविधिहरूको चाहिँ जानकारी दिने, किसान दाजुभाइ तथा दिदीबहिनीहरू चाहिँ आफ्नो खेतीपाती गर्दाखेरि केही समस्यामा हुनुहुन्छ भने हामीले निकालेको प्रविधि उहाँहरूलाई चाहिँ उपयोगी हुनसक्छ। त्यस कारण चाहिँ ती प्रविधि उहाँहरूलाई चाहिँ हामीले चाहिँ विस्तार गर्ने क्रममा चाहिँ यो कल सेन्टर चाहिँ सञ्चालन गरिएको छ।
जस्तो अब किसान कल सेन्टरमा चाहिँ किसानले समस्या राख्नुहुन्छ, गुनासा राख्नुहुन्छ अथवा त्यसका लागि समाधान विज्ञहरूको उत्तर पनि पाउनुहुन्छ, तर उहाँहरूको चाहिँ प्रभावकारिता अथवा त्यही समाधानका उपायहरू चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन भए अथवा भएनन् भन्ने कुराको चाहिँ कसरी जानकारी लिन सकिन्छ, त्यो सुविधा छ कि छैन?
यसमा के छ भने यो किसान कल सेन्टरबाट हाम्रो यो किसान कल सेन्टर कतिको प्रभावकारी भयो भन्ने त्यो बुझ्नको लागि हामीले यसै वर्ष एउटा परियोजना पनि विकास गरेका छौँ। त्यो परियोजना चाहिँ हामीले चाहिँ सुरुवात गरिसकेका छौँ। हामीले घरधुरी सर्वेक्षणको लागि, जस्तै किसानको सर्वेक्षणको लागि हामीले प्रश्नावलीहरू निर्माण गरिसकेका छौँ। त्यसलाई चाहिँ हामीले प्री टेस्टिङ गरिसकेका छौँ भने अब छिट्टै नै हामी चाहिँ त्यसलाई चाहिँ घरधुरी सर्वेक्षण अथवा चाहिँ किसान कल सेन्टरमा कल गर्ने किसानहरूले प्रत्यक्ष इन्डिभिजुअल रूपमा हामी किसानलाई भेटेर चाहिँ त्यसको प्रभावकारिता अध्ययन गर्दैछौँ र हामीले हाम्रो अनुभवमा हामीलाई धेरै किसानहरूले भन्ने गर्नुभएको छ किसान कल सेन्टर गर्दा हामी चाहिँ धेरै नै चाहिँ हामीले खेतीपाती सम्बन्धी धेरै कुरा सिक्यौँ नयाँ कुरा सिक्यौँ जातहरूको बारेमा चाहिँ हामीलाई थाहा भयो हामीले रोग चिन्न सक्यौँ भन्ने चाहिँ किसानहरूको चाहिँ अनुभव आइरहेको छ
जुन समस्याहरूको समाधानको विषय रह्यो जसको कतिपय अवस्थामा चाहिँ किसानहरूले सिधै राखेका प्रश्नहरूको चाहिँ उत्तर नहुन सक्छ अथवा तत्कालको अवस्थामा चाहिँ जटिल कुराहरू पनि जोडिन सक्छन् त्यसका लागि चाहिँ के गर्ने गरिएको छ त
किसान कन्सल्टेन्टमा हामीसँग चाहिँ 7-8 विज्ञ अथवा एक्सपर्ट भनौँ उहाँहरू हुनुहुन्छ किसानले राखेको समस्यालाई मलाई लाग्छ लगभग सबै समस्याको चाहिँ समाधान चाहिँ अहिलेसम्म चाहिँ भएको छ कहिलेकाहीँ चाहिँ किसानले राखेको समस्याहरू चाहिँ त्यस्तो चाहिँ हामीले चाहिँ त्यहाँ उहाँलाई चाहिँ समाधान दिन सकेनौँ भने हामीले चाहिँ उहाँको फोन नम्बर राखेर उहाँलाई चाहिँ सम्बन्धित विज्ञसँग चाहिँ सम्पर्क गराएर उहाँको समस्याको समाधान चाहिँ हामी हल गर्ने कोसिस गर्छौँ
जस्तो अब कतिपय जानकारी नभएर पनि किसान कल सेन्टरसम्म पहुँच नपुगेको हुनसक्छ अथवा किसान कल सेन्टरमै किसान दाजुभाइ दिदीबहिनीहरूको पहुँच पुर्याउनका लागि अरू उपायहरू केही गरिएको छ कि छैन अवस्था के छ
अब हाम्रो यो राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले यो खास गरी यो कृषि प्रविधिकै विस्तार गर्ने भन्ने यसको मुख्य उद्देश्य रहेको छ यसै सन्दर्भमा हामीले विभिन्न पत्र पत्रिकामा पनि किसान कल सेन्टर यो दिन यो बार यति समयमा आउँछ भनेर हामीले प्रचार प्रसार गरिरहेका छौँ त्यस्तै गरी चाहिँ विभिन्न यो अहिलेको यो सामाजिक सञ्जालहरूमा पनि हामीले यो किसान कल सेन्टरको बारेमा चाहिँ प्रचार प्रसार गरिरहेका छौँ भने हामी यो कृषि विभागतिरको कृषि सूचना तथा प्रशिक्षण केन्द्रसँग पनि हाम्रो समन्वय रहेको छ त्यहाँबाट नि यसको बारेमा चाहिँ जानकारी गइरहेको छ यिनै कार्यहरूबाट चाहिँ हामीले चाहिँ यो कल सेन्टरको बारेमा चाहिँ हामीले प्रचार प्रसार काम अघि बढिरहेको छ
किसानहरू चाहिँ हरेक सोमबार दिउँसो 2 बजेदेखि 4 बजेसम्म टोल फ्री नम्बर भन्नुभयो 11:35 चाहिँ सहभागी हुने गर्नुभएको छ भनेपछि यो सहभागिताका लागि सोमबार र 2 घण्टाको समय छुट्याइएको छ अझै बढाउने अथवा आगामी योजनाहरू चाहिँ के छ
हजुर यो हामीलाई प्रत्येक हप्ता सोमबार चाहिँ लगभग 25-30 कल आउने गरेको छ र त्यो बाहेक अरू समयमा पनि हाम्रो चाहिँ त्यो जुन चाहिँ नम्बर त्यसमा चाहिँ मिस कलको रूपमा चाहिँ कलहरू बसिरहेको हुन्छ त्यस कारणले पक्कै पनि हामी चाहिँ आगामी वर्षको लागि चाहिँ यसलाई चाहिँ अथवा चाहिँ यो 2-4 अथवा चाहिँ कुनै चाहिँ समय बढाउने अथवा चाहिँ दिन बढाउने भनेर हामीले सोचिरहेका छौँ त्यस्तै गरी हामीले कल सेन्टर मात्र नभएको भिडियो कल पनि जस्तो किसान दाजुभाइहरूले रोगको कुरा गर्नुहुन्छ किराको कुरा गर्नुहुन्छ हामीले चाहिँ अन्दाजको रूपमा चाहिँ उहाँलाई चाहिँ समाधान बताउनु पर्ने चाहिँ अवस्था छ अब आगामी दिनमा भिडियो चाहिँ त्यसमा जोइन गरेर उहाँहरूको चाहिँ प्रत्यक्ष रूपमा उहाँहरूको चाहिँ बाली नाली हेरेर समाधान बताउने हाम्रो कार्यक्रम रहेको छ
यो कुराकानीमा हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका निमित्त प्रमुख जीवन लामिछाने यो कुराकानीसँगै आजको समय सकिने लागेको छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार।